काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको यस लाइभ आराधना सेवामा जोडिनुहुने यहाँ सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। कोरोना भाइरसको महामारी लकडाउनको कारण हामी सधैँ चाहिँ एकै ठाउँमा भेला हुन नसके तापनि इन्टरनेटको सहायताले इन्टरनेटको माध्यमद्वारा हामी यसरी परमेश्वरको आराधना गर्न पाएकोमा हामी परमेश्वरलाई धन्यवाद भन्दछौँ। तर म फेरि पनि यहाँहरूलाई याद दिलाउन चाहन्छु कि कुनै पनि अनलाइन सङ्गतिले, कुनै पनि पारिवारिक व्यक्तिगत सङ्गतिले स्थानीय चर्चलाई प्रतिस्थापन गर्न मिल्दैन। तर वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामी यो सब केवल अस्थायी रूपमा काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चका विश्वासीहरूको व्यक्तिगत र पारिवारिक आराधनालाई सहजीकरण गर्ने उद्देश्यले मात्र गर्दैछौँ। आउनुहोस् यस समय हामी प्रार्थना गरौँ र हामी वचनको सेवामा जानेछौँ। मेरा परम प्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुख शब्द र मेरो हृदयको ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य होस्। आमेन। कोरोना भाइरसले विश्वमै ठूलो परिवर्तन ल्याएको छ भन्ने कुरामा दुई मत छैन। हामी जे गर्न चाहन्छौँ त्यो गर्न सकेका छैनौँ र हामी जे गर्न चाहँदैनौँ त्यो गर्न बाध्य छौँ। तर त्यहाँ त्यस्तो कुराहरू पनि छन् जुन कोरोना भाइरसले परिवर्तन गर्न सकेको छैन र गर्ने छैन पनि। प्रियहरू, कोरोना भाइरसले परमेश्वर जो हुनुहुन्छ र परमेश्वरले हाम्रो निम्ति जे गर्नुभएको छ त्यो कति पनि परिवर्तन गर्न सकेको छैन। यही सत्यता हामी आजको वचन खण्ड एफिसी एक अध्यायको 3 पदमा पाउँदछौँ। कृपया मसँगै तपाईँले आफ्नो बाइबलमा एफिसी एक अध्यायको 3 पदलाई पठाउनुहोस् भनी म अनुरोध गर्दछु। आजदेखि हामी एफिसी एक अध्यायबाट हाम्रो वचनको नयाँ श्रृङ्खला आत्मिक आशिषहरू सुरु गर्दैछौँ र अबको केही हप्तासम्म यो वचन श्रृङ्खला जारी रहनेछ। कृपया मसँग प्रार्थना गर्नुहोस् कि वचनकै श्रृङ्खलाद्वारा परमेश्वरले हामीलाई हाम्रो मुक्तिको ज्ञानमा वृद्धि गराउन् र परमेश्वरको महिमामय अनुग्रहको प्रशंसातर्फ हामीलाई डोर्याउन्। सायद तपाईँले पाइसक्नुभयो होला एफिसी एक अध्यायको 13 पद, म सरी एफिसी एक अध्यायको 3 पद। हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस् जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। पावलको पत्रहरूमा अभिवादन पछि धन्यवाद ज्ञापन र प्रार्थना पाउँछौँ अनि मात्र मुख्य विषयमा प्रवेश गरेको हामी पाउँछौँ। उदाहरणको लागि तपाईँले फिलिपीको पत्र, कलसीको पत्र, थेसलोनिकीको पत्रलाई हेर्न सक्नुहुन्छ। तर पावलले एफिसीको पत्र उनको अन्य पत्रहरूभन्दा भिन्नै तरिकाले सुरु गर्छन्। पावलले सर्वप्रथम परमेश्वरको प्रशंसा गर्छन् अनि मात्र धन्यवाद ज्ञापन र प्रार्थनाको विषयमा जान्छन्। पावलले किन परमेश्वरको प्रशंसाबाट आफ्नो पत्र, विशेष गरी एफिसीको पत्र सुरु गरे होला? किनकि प्रियहरू, एफिसका विश्वासीहरू त्यतिखेरको समयमा अन्धकारको आत्मिक शक्तिहरू, प्रधानताहरू र अख्तियारहरूको भयमा, डरमा जिइरहेका थिए र पावलले तिनीहरूलाई याद दिलाउन चाहन्थे कि तिनीहरूले अब आराधना गर्ने परमेश्वर र तिनीहरूले सेवा गर्ने ख्रीष्ट ती सबै शक्तिहरूभन्दा असीमित रूपमा शक्तिशाली हुनुहुन्छ। यस सत्यताले हाम्रो जीवनमा के अर्थ बोक्छ? प्रियहरू, आज हामी फिसी विश्वासीहरू चाहिँ एकदमै भयावह परिस्थितिमा जिइरहेका छौँ। तर यो भय अन्धकारको आत्मिक शक्तिहरूको भय होइन, तर कोरोना भाइरसको। यस कोरोना भाइरसको महामारीमा अब हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ? डर होइन तर आराधना। यस महामारीमा पनि हामी परमेश्वरको आराधना गर्न सक्छौँ किनकि परमेश्वर जो हुनुहुन्छ र परमेश्वरले हाम्रो निम्ति जे गर्नुभएको छ त्यसमा कति पनि परिवर्तन आएको छैन। र आज हामी विशेष गरी यो दुईटा कुरालाई ध्यान दिनेछौँ, परमेश्वर जो हुनुहुन्छ र परमेश्वरले हाम्रो निम्ति जे गर्नुभएको छ। सो परमेश्वर को हुनुहुन्छ? पहिले परमेश्वर परमेश्वर हुनुहुन्छ। परमेश्वरलाई अरूसँग दाँजेर हेर्न मिल्दैन, परमेश्वर फलाना जस्तो हुनुहुन्छ भन्न मिल्दैन। जब पावलले यहाँनिर पद 3 कमा यसरी भने कि हाम्रा प्रभु येशू ख्रीष्ट परमेश्वर र पिताको प्रशंसा होस्, पावलले परमेश्वर शब्दलाई यहाँनिर हल्कै रूपमा प्रयोग गरेको छैन। पावललाई राम्रोसँग थाहा छ कि उसले प्रशंसा गरिरहेको परमेश्वर को हुनुहुन्छ भनेर। पावललाई आफ्नो बाइबल राम्रोसँग थाहा थियो कि पावलले प्रशंसा गरेको परमेश्वर परमेश्वर हुनुहुन्छ। तर परमेश्वर परमेश्वर हुनुहुन्छ भन्नुको अर्थ के हो? यसको अर्थ बाइबलका परमेश्वर धेरै ईश्वरहरूमध्ये एक वा प्रमुख ईश्वर हुनुहुन्न, तर उहाँ नै केवल एक साँचो ईश्वर, साँचो परमेश्वर हुनुहुन्छ। द गड अफ द बाइबल इज नट मियरली वान अफ मेनी गड्स, बट ही इज द गड। उहाँभन्दा पहिले कोही थिएन, न कोही हुनेछ। परमेश्वरको कोही पनि प्रतिस्पर्धी छैन। यसाया 44 छदेखि 8 पदमा आफ्नै बारेमा परमेश्वरले यसरी घोषणा गर्नुहुन्छ, परमप्रभु यसो भन्नुहुन्छ, पहिलो र पछिल्लो म नै हुँ, म बाहेक अरू परमेश्वर छैन, म जस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्, त्यसले बताओस् र मेरो अघि राखोस्, मेरो प्राचीन प्रजालाई स्थापित गरेदेखि यसो के भएको छ, अझ के हुन आउँछ, त्यसले हामीलाई अघिबाटै बताओस्। फेरि परमेश्वर परमेश्वर हुनुहुन्छ भन्नु गर्दा परमेश्वर अनन्त हुनुहुन्छ। बाइबलको परमेश्वर अनन्त परमेश्वर हुनुहुन्छ। अनन्त विगतमा त्यहाँ परमेश्वर नभई कुनै समय थिएन, र अनन्त भविष्यमा त्यहाँ परमेश्वर नहुनु हुने त्यहाँ कुनै समय हुने छैन। सुरु र अन्त, अल्फा र ओमेगा, र पहिलो र पछिल्लो उहाँ नै हुनुहुन्छ। प्रकाश 22 अध्याय, बाइबलको परमेश्वर सो अस्तित्ववान परमेश्वर हुनुहुन्छ। उहाँ आफै अस्तित्वमा हुनुहुन्छ र उहाँ आफ्नै खातिर अस्तित्वमा हुनुहुन्छ। बाइबलको परमेश्वर आत्मनिर्भर परमेश्वर हुनुहुन्छ। उहाँलाई हाम्रो खाँचो पर्दैन, उहाँलाई वास्तवमा कसैको केहीको खाँचो पर्दैन, उहाँ परमेश्वर हुनुहुन्छ र त्यही काफी छ। एक समय कसैले मलाई यसरी सोध्नुभयो कि मानिस बिना परमेश्वर एक्लै के गर्नुहुन्थ्यो होला र? बाइबल यसरी जवाब दिन्छ, वचनसंग्रह 50:9-10 पदमा, तेरो गोठको साँडे अथवा तेरा गोठहरूबाट बोकाग मलाई आवश्यकता छैन, किनकि जङ्गलको हरेक वस्तु र हजारौं डाँडाहरूका गाई वस्तु मेरै हुन्। प्रेरित 17:24-25 पदमा यसरी लेखेको छ, परमेश्वर जसले संसार र त्यसमा भएका यावाथोक बनाउनु भयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएका हुनाले हातले बनाएको मन्दिरमा बास गर्नुहुन्न, उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेको हातबाट उहाँको सेवा गर्नुपर्छ भने नसोच्नुहोस्, किनभने उहाँले नै सबैले जीवन, सास र सबै चिज दिनुहुन्छ। बाइबलका परमेश्वर आराधकहरूमा निर्भर हुने परमेश्वर हुनुहुन्न। यद्यपि परमेश्वरलाई हाम्रो खाँचो छैन र हामीसँग सम्बन्ध राख्न परमेश्वर बाध्य हुनुहुन्न, उहाँले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र हामीलाई उहाँसित सङ्गति गर्नको लागि बनाउनुभयो। बाइबलको परमेश्वर सर्वशक्तिमान सृष्टिकर्ता हुनुहुन्छ। उत्पत्ति एक र दुई अध्यायमा परमेश्वरले आकाशमण्डल, पृथ्वी, सजीव र निर्जीव, वनस्पति, पशु प्राणीहरू, जीवहरू सबै थोक केवल वचनद्वारा सृष्टि गर्नुभयो, र छैटौँ दिनमा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। परमेश्वरले सबै थोक बनाउनुभयो र परमेश्वरले नै सबै थोक माथि शासन पनि गर्नुहुन्छ। जसले उहाँको शासनलाई इन्कार गर्छ उहाँले त्यसको न्याय पनि गर्नुहुन्छ, किनकि उहाँ धर्मी र पवित्र परमेश्वर हुनुहुन्छ। उहाँले हजारौँ हजारौँ माथि कृपा देखाउनुहुन्छ र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै किसिमले सजाय दिनुहुन्छ। प्रस्थान 34:7 पद, प्रियहरू, हामीले आराधना गर्ने परमेश्वर यही परमेश्वर हो। उहाँ केवल एक साँचो परमेश्वर हुनुहुन्छ, अनन्त, सो अस्तित्ववान, आत्मनिर्भर, सर्वशक्तिमान, सृष्टिकर्ता, न्यायी, धर्मी र पवित्र परमेश्वर हुनुहुन्छ। र यो वास्तविकतालाई कोरोना भाइरसले कति पनि परिवर्तन गरेको छैन। परमेश्वरको गुणमा, परमेश्वरको बिङमा, अस्तित्वमा, परमेश्वरको सारमा, परमेश्वरको चरित्रमा कति पनि परिवर्तन आएको छैन। हामी जान्दछौँ हामी कसको आराधना गर्छौँ। बाइबलको परमेश्वर परमेश्वर हुन्छ, तर यदि परमेश्वरबारे हाम्रो ज्ञान यतिमै सीमित भयो भने हामी अन्य धर्महरूभन्दा फरक हुँदैनौँ, किनकि अन्य सबै धर्महरूले आफ्नो ईश्वरलाई यी गुणहरूले, यी चरित्रहरूले वर्णन गर्छ। हामी परमेश्वरलाई केवल परमेश्वरको रूपमा मात्र चिन्दैनौँ, तर उहाँलाई पिताको रूपमा पनि चिन्दछौँ। परमेश्वर हाम्रो पिता पनि हुनुहुन्छ। सो पहिलो परमेश्वर परमेश्वर हुनुहुन्छ र दोस्रो परमेश्वर पिता हुनुहुन्छ। पतिनको कला हेर्नुहोस् न, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्। यस पदको अर्थ येशू परमेश्वरभन्दा कम हुनुहुन्छ भन्ने हुँदैन, न त येशू परमेश्वरको शारीरिक छोरा हुन्छ भन्ने नै हुन्छ। बाइबलको परमेश्वर त्रिएक परमेश्वर हुनुहुन्छ, एउटै परमेश्वर तर तीन भिन्न भिन्न व्यक्तित्वहरू, पिता पुत्र र पवित्र आत्मा, र प्रत्येक व्यक्ति समान रूपमा परमेश्वर हुनुहुन्छ। तर परमेश्वर फेरि एउटै हुनुहुन्छ, पिता पनि परमेश्वर, पुत्र पनि परमेश्वर, पवित्र आत्मा पनि परमेश्वर। पिता पुत्र होइन, पुत्र पवित्र आत्मा होइन, पवित्र आत्मा पुत्र होइन, पवित्र आत्मा पिता होइन, तर तिनै फेरि भिन्न भिन्न व्यक्तित्व र प्रत्येक व्यक्ति परमेश्वर, तर परमेश्वर फेरि एउटै हुनुहुन्छ। यो बाइबलको परमेश्वर हो, स्थानीय एक परमेश्वरको रहस्य भन्दछौँ। योभन्दा बढी हामी बुझ्न सक्दैनौँ, तर बाइबलमा परमेश्वरले आफैलाई त्रिव्यक्तित्वको रूपमा प्रस्तुत गर्नुभएको छ। यस पदको अर्थ येशू नै परमेश्वर हुनुहुन्छ, जो आजभन्दा 2000 वर्ष पहिले मानिस भनी यस संसारमा आउनुभयो र अदृश्य परमेश्वरलाई पिताको रूपमा हामी कहाँ प्रकट गर्नुभयो। युहन्ना 17 अध्यायको 25 र 26 पदमा येशूले गर्नुभएको प्रार्थनालाई सुन्नुहोस्। धार्मिक पिता, संसारले तपाईँलाई चिन्दैन, तर म तपाईँलाई चिन्दछु, अनि तपाईँले मलाई पठाउनु भएको हो भने यिनीहरूले जान्दछन्। मैले तपाईँको नाउँ यिनीहरूमा प्रकट गरेँ अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहौँ। प्रियहरू, पापको कारण हामी स्वभावैले परमेश्वरको क्रोधको सन्तान थियौँ, तर येशू ख्रीष्टको कारण हामी परमेश्वरको धर्म सन्तान बनेका छौँ। उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौँ। आज एपिसी 3:12 पद, हाम्रो प्रभु येशू ख्रीष्टको पिता अब हाम्रो पनि पिता भन्नुभएको छ, यसैले अब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ। रोमी 8:15। प्रियहरू, परमेश्वर जो हुनुहुन्छ त्यसको लागि हामी उहाँको आराधना गर्छौँ। उहाँ परमेश्वर हुनुहुन्छ अनि उहाँ पिता हुनुहुन्छ, र परमेश्वरले हाम्रो निम्ति जे गर्नुभएको छ त्यसको लागि पनि हामी उहाँको आराधना गर्छौँ। आजको वचनको हाम्रो दोस्रो मुद्दा, परमेश्वरले जे गर्नुभएको छ, परमेश्वरले के गर्नुभएको छ, पद 3:6 हेर्नुहोस् न। जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। परमेश्वरले हामीलाई हरेक आत्मिक आशिषले आशीर्वाद दिनुभएको छ, त्यसकारण हामी उहाँको प्रशंसा गर्छौँ। तर यो हरेक आत्मिक आशिष के हो, पहिले यो हरेक आत्मिक आशिष के होइन त्यसबारे विचार गरौँ। हरेक आत्मिक आशिषले आत्मिक वरदानहरूलाई जनाउँदैन, जुन हामी 1 कोरिन्थी 12 उल्लेख गरेको पाउँछौँ। पावलले यहाँ अगमबाडी र अन्य भाषाको वरदानहरूबारे कुरा गरिरहेको छैन। आत्मिक भन्नुको अर्थ हरेक आशिष पवित्र आत्मासँग सम्बन्धित छ, पवित्र आत्माको जीवनसँग जोडिएको छ, यो परमेश्वरबाट आउने अलौकिक आशिष हो भन्ने अर्थ लाग्छ। जसरी तपाईँको औँठा छापले तपाईँको स्वामित्वलाई जनाउँछ अथवा एउटा मोहर छापले कम्पनी वा संस्थाको स्वामित्वलाई जनाउँदछ, त्यसरी नै आत्माले परमेश्वरको स्वामित्वलाई जनाउँदछ, परमेश्वरको हो भन्ने यसले पुष्टि गर्दछ, प्रमाण दिँदछ। तर यो आत्मिक आशिष के हो त्यसो भयो, परमेश्वरले हामीलाई दिनुभएको आत्मिक आशिष के हो, यी आशिषको बारेमा हामी पद 4-14 स्पष्टसँग बताएको पाउँदछौँ। पहिलो, पवित्र र निष्कलङ्क हुनलाई परमेश्वरले हामीलाई चुन्नु भएको छ, त्यही हो आशिष, यी आत्मिक आशिषहरूमध्येको एउटा आशिष, जुन हामी पद 4 हामी पाउँदछौँ। र दोस्रो, परमेश्वरले हामीलाई धर्म सन्तानको लागि पूर्व नियुक्ति गर्नुभएको छ, पद 5 हामी पाउँदछौँ अर्को आत्मिक आशिष। तेस्रो, उद्धार र पापको क्षमा हामीले पाएका छौँ, पद 7। तेस्रो आत्मिक आशिष। चौथौ, परमेश्वरको इच्छाको रहस्यको ज्ञान हामीलाई दिएको छ, पद 9। र 5, पवित्र आत्माको दान हामीले पाएको छौँ, हरेक विश्वासीले पवित्र आत्माको दान पाएको छ, हरेक विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ, कसैले फेरि प्रार्थना गरेर पवित्र आत्मा दिइराख्नु पर्ने आवश्यक छैन। पद 13 र 14 अब हामी यो देख्दछौँ। सो परमेश्वरले हामीलाई यी आत्मिक आशिषहरूले आशीर्वाद दिनुभएको छ र यो प्रत्येक आशिषलाई हामी आगामी दिनहरूमा एउटा आशिषलाई हामी हेर्दै जानेछौँ। यी सबै आशिषहरूलाई हामी हाम्रो मुक्तिको आशिषहरू भन्दछौँ। यी आशिषहरू हाम्रो मुक्तिको पुरै अनुक्रम हो, क्रमबद्धता हो र आत्माद्वारा यी आशिषहरू सबै विश्वासीहरूमा लागू गरिएको छ। प्रियहरू, प्रत्येक क्रिस्चियनले यो आत्मिक आशिष पाएको छ। पावलले भन्छ परमेश्वरले हामी सबैलाई स्वर्गीय स्थानहरूमा आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। पावलले यहाँ हामी शब्द प्रयोग गरेको छ। यस हामीमा सबै क्रिस्चियनहरू पर्दछ, यहुदी, अन्य जाति, कमारा फुक्का, धनी गरिब, शिक्षित अशिक्षित, स्त्री पुरुष, पुरानो विश्वासी नयाँ विश्वासी, सबैजना यो आशिषको भागीदार हुन्। सायद तपाईँ नयाँ विश्वासी हुनुहुन्छ, तर यी आत्मिक आशिष पाउनको निम्ति तपाईँले वर्षौँ कुरिराख्नुपर्ने आवश्यकता छैन। आत्मिक सेमिनार एटेन्ड गरिराख्नु पर्दैन। परमेश्वर तपाईँलाई हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिइसक्नु भएको छ, दावी गरिराख्नु पनि आवश्यक छैन। चुनाव, धर्म, सन्तान, उद्धार र पापको क्षमा, पवित्रात्मक वरदान, महिमाका आशा जस्ता हरेक आत्मिक आशिष हरेक विश्वासीको तपाईँको। परमेश्वरले चुन्नुभयो, परमेश्वरले धर्म सन्तान बनाउनु भयो, परमेश्वर तपाईँको उद्धार गर्नुभयो, पापको क्षमा दिनुभयो, पवित्र आत्माको दान दिनुभएको छ र महिमाको आशा पनि। यो तपाईँ हरेक विश्वासीको आशिष हो। यी आत्मिक आशिषहरू स्वर्गीय स्थानहरूमा छन् जसको तपाईँ अहिले नै भागीदार हुनुहुन्छ। आत्मिक आशिषको स्थान स्वर्गीय स्थानहरू हो, तिनीहरू स्वर्गीय स्थानहरूबाट आउँदछ। परमेश्वरका जनहरू कसैले पनि ती घुमाउने छैनन्। तर परमेश्वरले हामीलाई किन हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभयो? हाम्रो कर्महरूले होइन, तर ख्रिस्टको कारणले। आत्मिक आशिषको क्षेत्र र मध्यस्थकर्ता ख्रिस्ट हुनुहुन्छ। परमेश्वरले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। यहाँ ख्रिस्टमा भन्ने शब्द प्रयोग गरेको छ। यो शब्द एकदमै महत्त्वपूर्ण शब्द हो र एफिसीको पत्रमा यो शब्द घरि नघरि दोहोरिरहेको पाउँछौँ। ख्रिस्टमा, उहाँमा, प्रियमा, पुत्रमा भन्ने शब्दहरू हामी दोहोरिएको पाउँदछौँ। यो आत्मिक आशिष पाउनलाई ख्रिस्टमा हुन जरुरी छ। किन ख्रिस्टमा हुन जरुरी छ? किनकि यस संसारमा जन्म लिएर आउने हरेक मानिस नैतिक रूपमा भ्रष्ट भएर आदममा जन्मन्छ, आफ्ना अपराध र पाप र मरेर जन्मन्छन् र परिणामस्वरूप परमेश्वरको श्राप मुनि, आशिष मुनि होइन, श्राप मुनि भएर जन्मन्छ। सो ख्रिस्टमा हुन पहिले हामी सबै आदममा थियौँ र उसको पाप र मृत्युको दण्डमा हामी सबै सहभागी भएका थियौँ। त्यसकारण ख्रिस्टमा हुन आवश्यक छ। आदममा हुनु श्राप हो, तर ख्रिस्टमा हुनु आशिष हो। यहाँ प्रयोग गरिएको ख्रिस्टमा, यहाँ पूर्व स्वर्गको अर्थ विश्वासीहरू ख्रिस्टमा समावेश भएका छन् भन्ने हुन्छ। यसको अर्थ यही हुन्छ कि परमेश्वरले हामी विश्वासीहरूलाई ख्रिस्टसँगको हाम्रो मिलापको कारणले गर्दा आशीर्वाद दिनुभएको छ। हाम्रो आफ्नै धार्मिकताको योग्यताले गर्दा होइन, तर ख्रिस्टको धार्मिकताले गर्दा। ख्रिस्ट हाम्रो लागि संसारमा आउनुभयो, हामीले जिउनु नसकेको जीवन उहाँले सिद्ध रूपमा जिउनुभयो र हामी पापी मर्नुपर्ने क्रुसमा उहाँ आफै मर्नुभयो, गाडिन भएर हाम्रो धर्मीकरणको निम्ति तेस्रो दिनमा जीवित भई उठ्नुभयो। अनि हामीले उहाँमा भरोसा गर्नेहरू जसले येशूमा विश्वास गरेको छौँ, हामी सबैलाई परमेश्वरले यी आत्मिक आशिषहरूले आशीर्वाद दिनुभएको छ। प्रियहरू, यस कोरोना भाइरसको महामारीप्रति हाम्रो प्रत्युत्तर डर होइन, हाम्रो प्रत्युत्तर आराधना हो। पर्छ यस महामारीमा पनि हामी परमेश्वर जो हुनुहुन्छ र उहाँले हाम्रो निम्ति जे गर्नुभएको छ त्यसको लागि हामी आराधना गर्न सक्छौँ। यो परिवर्तित छैन, कोरोना भाइरसले यसलाई कति पनि परिवर्तन गर्दैन। परमेश्वर को हुनुहुन्छ र परमेश्वरले हामीलाई गर्नुभएको आशिषलाई परिवर्तन गर्दैन। तर यस समयमा म तपाईँलाई प्रश्न सोध्न चाहन्छु कि तपाईँले परमेश्वरको आराधना गर्नुको कारण यही हो कि तपाईँ परमेश्वरलाई चिनेर र परमेश्वर तपाईँको निम्ति के गरिदिनु भयो भने ज्ञानको आधारमा उहाँको आराधना गर्नुहुँदैछ कि तपाईँको परमेश्वरको आराधना गर्ने कारण फरक छ? प्रियहरू, हाम्रा स्तुति, प्रशंसा र आराधना परमेश्वर केन्द्रित हुन आवश्यक छ। परमेश्वर जो हुनुहुन्छ र उहाँले हाम्रो निम्ति जे गर्नुभएको छ त्यो केन्द्रित हुन आवश्यक छ। यदि हाम्रो आराधनाको केन्द्रमा परमेश्वर हुनु भएन भने हामी परमेश्वरको होइन, हामी आराधनाको आराधना गर्न पुग्छौँ। हाम्रो ध्यान परमेश्वरको चरित्र र कामहरूको व्याख्यामा समर्पित प्रवचन भजन प्रार्थना भन्दा समकालीन भजन अर्थात् बजार क्रिस्चियन बजारमा के चलिरहेको छ त्यतातिर केन्द्रित हुन जान्छ। आशिषमय आराधना सेवाको मूल्याङ्कन वचनको विश्वासयोग्य प्रचारको आधारमा हुनुपर्ने तर अनुभव र अनुभूतिको आधारमा भइदिन्छ। र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, आज मैले वचनबाट परमेश्वरको बारेमा, पापको बारेमा, ख्रिस्टको बारेमा के सिकेँ भन्दा पनि आज मैले कस्तो महसुस गरेँ भन्ने हुन्छ। प्रियहरू, हाम्रो आराधना परमेश्वर केन्द्रित नहुँदा के हुन्छ यस विषयमा तपाईँहरूलाई अझ धेरै बताउन सक्छु तर समयले मलाई अनुमति दिँदैन। सारांशमा म यति नै भन्न चाहन्छु कि परमेश्वर केन्द्रित नहुने जुनै पनि आराधना क्रिस्चियन आराधना होइन। यदि तपाईँले परमेश्वरलाई चिनेर आराधना गरिरहनु भएको छैन, चिनेर प्रशंसा दिइराख्नु भएको छैन र परमेश्वरले तपाईँको निम्ति के गरिदिनु भयो त्यसको आधारमा छैन भने तपाईँले आराधना गरिरहेको, प्रशंसा गरेको, पूजेको परमेश्वर बाइबलको परमेश्वर होइन, भिन्न तपाईँको आफ्नै कल्पनाको परमेश्वर, तपाईँले आफूले बनाएको परमेश्वर हुनुहुन्छ। फेरि तपाईँको आराधनाको केन्द्रमा के छ? यदि परमेश्वर हुनुहुन्छ भने यस महामारी लकडाउनको समयमा तपाईँको आराधनाको जीवन व्यावहारिक रूपमा कस्तो देखिन्छ? के तपाईँ अझै पनि उहाँको आराधक हुनुहुन्छ? तपाईँको जिआईले यो हप्ताभरिको जीवनले के पुष्टि गर्छ कि तपाईँ परमेश्वरको साँचो आराधक हुनुहुन्छ जसले उहाँलाई आत्मा र सत्यतामा पुज्दछ? आउनुहोस् हामी प्रार्थना गरौँ।